नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
युरोपियन युनियनले नेपालको सार्वभौम सत्ताको अवमूल्यन गरेको प्रधानमन्त्री ओलीको भनाई, प्रतिवेदन सच्याउन ईयूलाई फेरि पनि आग्रह।
भण्डारणमा ध्यान नपुर्याउँदा औषधिको गुणस्तर खस्किँदो, बिरामीलाई साइड इफेक्टको समेत खतरा।
खिम्ती दुई जलविद्युत आयोजनामा चिनिया कम्पनीले 9 अर्ब रुपियाँ लगानी गर्ने, 4 वर्षमा आयोजना सक्ने लक्ष्य।
पूर्वी युरोपका धेरै ठाउँमा हल्का सुन्तला रङको हिमपात, सहारा मरूभूमिबाट आएको आँधीले सुन्तला रङको हिमपात भएको वैज्ञानिकको भनाई।
र बुधबार हुने भनिएको एन्फाको चुनाव स्थगित, विवाद समाधान गर्न एएफसीका प्रतिनिधि पर्सि काठमाडौँ आउने।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442793 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन ईयूले नेपालको सार्वभौम सत्ताको अवमूल्यन गरेको भन्दै आइन्दा यस्तो नगर्न चेतावनी दिनुभएको छ। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन आज काठमाडौँमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले युरोपियन युनियनले सार्वभौम सत्ता र नेपालको उपलब्धिलाई हेपेको आरोप लगाउनुभयो।
युरोपियन युनियनले कहिले इलेक्सन अब्जर्भेसन प्रतिवेदन भनेर जुन पठाएको छ त्यो नेपालको सार्वभौम सत्तामाथि अन्डरमाइन गरेको, नेपालका एचिभमेन्टलाई अन्डरमाइन गरेको हेर्दैको नेपाललाई इलेक्सन अब्जर्भेसन वा अरू नाम तपाईँको हाम्रा मित्रहरूलाई भन्न चाहन्छु, हाम्रो सामाजिक प्रबन्धन, हाम्रो संविधान, हाम्रा उपलब्धिलाई अन्डरमाइन गर्ने, अपमान गर्ने काम नगरियोस् म सचेत गर्नुहोस्। युरोपियन युनियनको अब्जर्भेसन तिनका नाउँमा आएको प्रतिवेदन सच्याउला भनेको थप जितिपूर्ण अभिव्यक्ति देखियो।
युको निर्वाचन पर्यवेक्षण मिशनले ख सारिएको आरक्षण खारेज गर्न सुझाव दिएर नेपालको सार्वभौम सत्ता र नेपालमा अहिलेसम्मको राजनीतिक उपलब्धिको अवमूल्यन गरेको प्रधानमन्त्रीको भनाई छ। प्रधानमन्त्री ओलीले प्रतिवेदन सच्याउन युलाई फेरि पनि आग्रह गर्नुभएको छ। मतदान गर्न योग्य धेरै नेपाली विदेशमा रहे पनि 70% भन्दा बढ़ी मत खस्नु चानचुनको विषय नभएको भन्दै प्रधानमन्त्रीले नेपालीलाई चुनौती दिन 80% मतदानको उदाहरण लिएर आउन आग्रह पनि गर्नुभयो। कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले चुनाव हुने नहुने दुविधाका बीचमा 11 महिनाभित्र 8 चुनाव गरिएको बताउनुभयो। नियोगका अध्यक्ष हिमालय शमशेर जबराले चुनावमा मतदान शिक्षा कमजोर भएको र गोप्य मतदान भनिए पनि पैसा लिएर मत माग्ने काम भएको भन्दै आउँदा दिनमा यसलाई सुधार्नुपर्ने बताउनुभयो।
भण्डारणमा ध्यान पुर्याउन नसक्दा औषधिको गुणस्तरमा प्रश्न उठ्न थालेको छ। औषधिको भण्डारण गर्ने निश्चित मापदण्ड भए पनि सबै अस्पताल, स्वास्थ्य संस्था, फार्मेसी र निजी संस्थाले मापदण्ड अनुसार औषधिको भण्डारण गर्न सकेका छैनन्। यसले गर्दा बिरामीलाई साइड इफेक्ट समेतको धेरै खतरा हुने गरेको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधिको बिक्री अनुमतिपछि मात्रै गर्न पाइने व्यवस्था भए पनि कमी कमजोरी भएको बताउनुभयो। विभागले औषधि ऐन अनुसार औषधिको गुणस्तरीयताका बारेमा जाँच गरेपछि मात्रै बिक्रीका लागि अनुमति दिने गरेको छ, तर त्यसो गर्दा गर्दै पनि नियमन प्रभावकारी हुन नसक्दा, केही अस्पताल, फार्मेसी र निजी संस्थामा भण्डारण मापदण्ड अनुसार हुन नसक्दा गुणस्तर खस्किने गरेको पाइएको उहाँले बताउनुभयो। बिरामीलाई थप समस्या नभइकनै रोग निको भए त्यसलाई गुणस्तरीय औषधि मान्न सकिने डाक्टर बताउँछन्। भण्डारण गर्दा नियमित सरसफाई, आवश्यक पर्ने तापक्रम, नियमित अभिलेखीकरण, मूल्य, औषधिको कामबारे नियमन र म्याद गुज्रिएका औषधि छुट्टै राख्नुपर्ने हुन्छ, तर यी सबै मापदण्ड पूरा नगर्दा औषधिको गुणस्तर खस्कने गरेको पाइएको छ।
मणिपाल अस्पताल पोखरामका कर्मचारीले आन्दोलन शुरू गरेका छन्। नन टिचिङ कर्मचारी, फार्मेसी, हाउसकिपिङ, ड्राइभर, स्टाफ नर्स, कुक, इलेक्ट्रोनिक र मेन्टेनेन्सहरूले आज बिहानदेखि विभिन्न माग राखेर आन्दोलन शुरू गरेका हुन्। उनीहरूले समय सापेक्ष तलब वृद्धि, अस्थायी कर्मचारीको स्थायी वृद्धि, श्रम ऐन अनुसार न्यूनतम तलबमा 10% वृद्धि हुनुपर्ने लगायतका माग राखेका छन्। आन्दोलनका कार्यक्रम अन्तर्गत आज बिहान अस्पताल प्रशासन अगाडि प्ले कार्डसहित शान्तिपूर्ण धरना बसेर विरोध गरेको ट्रेड युनियन अध्यक्ष रमेश बोहराले जानकारी दिनुभयो।
ताप्लेजुङ फुलिङमा अस्थायी रूपमा बस्दै आएकी एक बालिका बलात्कारपछि गर्व रहेको भन्दै उनकी आमाले सहज उपचार गरी छोरीको जीवन बचाइदिन आग्रह गरेकी छिन्। आर्थिक अवस्था नाजुक रहेकोले जिल्लामा उपचार नहुने भएपछि अन्त लगेर भए पनि उपचार गरिदिन उनले सबैसँग आग्रह गरेकी छिन्। उनका अनुसार 12 वर्ष पूरा भई 13 वर्ष मात्रै लाग्दै गरेकी छोरीको पेटमा 3 देखि 3.5 महिनाको गर्व छ। ती बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत पेटमा गर्व रहेको पुष्टि गरेको छ। कलिलै उमेरमा पेटमा रहेको गर्वको समयमै व्यवस्थापन नभए गर्भवती बालिकाको जीवन जोखिममा पर्न सक्ने डाक्टरले बताएका छन्। 12 वर्षीय बालिकाको जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोग लागेका पाँच थरको हिलियाङ गाउँपालिका घर भएका 33 वर्षीय राम राई अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा छन्। पीड़ित परिवारका अनुसार राईले गर्भवती बालिकाकी आमा झापा गएको मौकामा कोठामा भाइसँग बस्दै आएकी बालिकालाई बलात्कार गरेर भागेका थिए। गर्भवती बालिका अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको संरक्षणमा रहेकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट व्यक्तिका लागि उपलब्ध गराउने सुरक्षाकर्मी अर्थात पीएसओको दुरूपयोग भएको भन्दै पीएसओ फिर्ता लिन निर्देशन दिएपछि गृह मन्त्रालयले यसबारेमा छानबिन शुरू गरेको छ। प्रधानमन्त्रीको निर्देशन लगत्तै गृह मन्त्रालयले भीआईपीको सुरक्षाका लागि सुरक्षाकर्मीको विवरण खोज्न थालेको छ। पीएसओको रूपमा खटिएका सेना र प्रहरीलाई घरेलु कामदारको रूपमा लगाएको पाइएपछि मन्त्रालयले विवरण संकलन गरेको हो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, मन्त्री, सेना, प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीले समेत सुरक्षाकर्मीलाई घरायसी काममा खटाउने गरेका छन्। कतिपय व्यापारिक प्रतिष्ठान र उच्च सुरक्षा अधिकारीका आफन्तले समेत सुरक्षाका नाममा सुरक्षाकर्मी लिएर दुरूपयोग गरिरहेको पाइएको छ। माओवादी द्वन्दका बेला सुरक्षा चुनौती बढ़ेको भन्दै विभिन्न व्यक्तिलाई उपलब्ध गराइएका पीएसओ अहिलेसम्म पनि फिर्ता भएका छैनन्। अहिले झन्डै 15,000 सुरक्षाकर्मी उच्च पदस्थ व्यक्तिको घरेलु कामदार र सहयोगीका रूपमा रहेको अनुमान गरिए पनि एकिन तथ्याङ्क गृह मन्त्रालयसित पनि छैन। नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले भने भीआईपीको सुरक्षाका लागि खटाएका प्रहरीले घरेलु काम नगरेको दावी गर्नुभएको छ।
खिम्ती दुई जलविद्युत आयोजनामा चिनिया कम्पनीले 9 अर्ब रुपियाँ लगानी गर्ने भएको छ। पिपुल्स हाइड्रो लिमिटेडले निर्माण गरिरहेको खिम्ती दुईमा चीनको छोछुङ वाटर टर्बाइन वर्क्स सीडब्ल्यूटीडब्ल्यूले 9 अर्ब रुपियाँको लगानी गर्न लागेको हो। आयोजनामा लाग्ने बाँकी 1 अर्ब रुपियाँ भने पिपुल्स हाइड्रोले नै लगानी गर्नेछ। चिनिया कम्पनीले इन्जिनियरिङ, प्रोक्युटमेन्ट, कन्स्ट्रक्सन र फाइनेन्स अर्थात ईपीसीएफ ढाँचामा आयोजना निर्माण गर्नेछ। रामेछाप र दोलखाको सिमानामा रहेको खिम्ती खोलामा 4 वर्षमा निर्माण गरिसक्ने लक्ष्य लिएको खिम्ती दुई आयोजनाबाट 48.8 मेगावाट बिजुली निकालिनेछ। चिनिया कम्पनीले आयोजना निर्माण भएको 2.5 वर्षमा रकम फिर्ता लैजाने गरी लगानी गर्न सम्झौता गरेको पिपुल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो। अहिले आयोजना स्थल जिरी खिम्तीसम्म पहुँच मार्ग अर्थात सड़क निर्माण, आवास स्थल र प्रसारण लाइन निर्माणको काम भइरहेको आयोजनाका प्रमुख रामहरि शर्माले जानकारी दिनुभयो।
नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यका लगायत देशका कुनै पनि ठाउँमा लोड सेडिङ नगरेको स्पष्ट पारेको छ। औद्योगिक ग्राहकलाई केही घण्टाको लोड सेडिङ भए पनि अन्य ग्राहकलाई नियमित बिजुली दिइरहेको जानकारी प्राधिकरणले दिएको छ। वितरण प्रणालीमा आउने प्राविधिक गडबडीले केही बेर केही ठाउँमा बिजुली जाँदैमा त्यसलाई लोड सेडिङ भएको भनी नबुझ्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैलाई आग्रह पनि गर्नुभएको छ। ऊर्जा मन्त्री वर्षमान पुन अनन्तले केही दिन अघि एसएलसी परीक्षाभर लोडसेडिङ नगर्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो, तर आज प्राधिकरणले विज्ञप्ति निकाल्दै अहिले कतै पनि लोडसेडिङ नभएको स्पष्ट पारेको हो। सुक्खा मौसमसँगै शुरू भएको हावाहुरीले बिजुलीको प्रसारण तथा वितरण प्रणाली गडबड हुँदा बिजुली नियमित गर्न समस्या हुने गरेको प्राधिकरणले स्वीकारेको छ। प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न देशभरि 24 घण्टा कर्मचारीलाई तयारी अवस्थामा राखेको दावी पनि गरेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही, गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोगमा संचालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्का।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन नम्बर 0574125595।
अहिले तपाईँ रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले यूले नेपालको सार्वभौम सत्ताको अवमूल्यन गरेको प्रधानमन्त्री ओलीको भनाई, भण्डारणमा ध्यान नपुर्याउँदा औषधिको गुणस्तर खस्किँदो, खिम्ती दुई जलविद्युत आयोजनामा चिनिया कम्पनीले 9 अर्ब रूपियाँ लगानी गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, खल्तीमा पैसा बोकेर बजार गएपछि छानी छानी वस्तु तथा सेवा सजिलै लिन सकिन्छ। दैनिक उपभोग्य वस्तु तथा सेवा कसले कहाँ कसरी उत्पादन गर्छन् भन्ने कुरा उपभोक्ताले खासै चासो दिँदैनन्। देशभित्रै विभिन्न वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायका गुनासा चाहिँ के छन् त? मदन पौड्यालको रिपोर्ट।
कैलालीका तिलक कठायतले भारत पुगेर कपडा बुन्ने सिप सिक्नु भएको हो, तर नेपाल आएर काम नै थालेको पनि झण्डै 10 वर्ष भइसकेको छ। भिरकुटी मण्डपमा भएको औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा भेटिनु भएका कठायत भन्नुहुन्छ, बजार ठिक ठिकै छ।
बजार ठिक ठिकै छ, पश्मिनाको बजार हो होइन, ठिक ठिकै छ। अब कोही अब स्पोर्ट भइरहेछ, कोही नेपालमा बिक्रिरहेछन्। एक्रिलिक धागो चाहिँ सुटर बुन्छ, स्कुल ड्रेसहरू भयो, त्यो नेपालमा नै बिक्री हुन्छ।
लघु घरेलु तथा साना उद्योगले उत्पादन गर्ने वस्तुले अरू देशको उत्पादनसँग टक्कर लिन अझै सकेको छैन। उपभोक्तालाई पनि देशभित्रैको उत्पादन हो यही नै प्रयोग गरौं न त भन्ने अवस्था पनि बनिसकेको छैन। किन्नेले पनि रोजी रोजी राम्रो सस्तो र टिकाउ योग्य नै बढी खोज्ने हुँदा समस्या छन्। भिरकुटी मण्डपमा 77 जिल्लाका लघु घरेलु तथा साना उद्योगबाट उत्पादन भएका वस्तु अनि उत्पादन गर्ने प्रविधिहरू पनि एकै थलोमा छन्। कपडाका साथै बाँसका वस्तु, छवाली आर्ट, छालाका उत्पादन, करुवा, खुकुरी, पूर्वेली र पालपाली ढाका, जुनार जुस, परम्परागत र आधुनिक प्रविधि लगायतका स्टल छन्। तर उत्पादन हुने वस्तुको कच्चा पदार्थदेखि तयारी वस्तु बजार पुर्याउँदासम्म निकै दुःख झेल्नुपर्छ। स्टलमै भेटिनु भएकी काठमाडौँ टोखाकी महिला उद्यमी विमला खनाल,
हाम्रो सरकारले राज्यले अलिकति पहल गर्न सकेन कि, सहज गर्दा बनिदिन्छ, तर उसले के गर्नुपर्ने भने हाम्रो सबैजनाको उत्पादन भएको चिज किनिदिएर उसैले नै बिक्री वितरण गरिदियो भने हामीलाई सजिलो हुन्थ्यो। अब हामी सामान पनि उत्पादन गर्नु पर्यो, बजार पनि खोज्न जानु पर्यो, भनेपछि हामी चाहिँ समय पनि भएन अनि कस्ट पनि भएन कि, त्यो त लगानी गर्नु पर्यो, बजार खोज्नलाई त्यस्तै अनुसारको पैसा पनि हुन पर्यो, त्यो अलिकति छ। त्यस कारणले यो चिज चाहिँ अलिकति यो राज्यले हेर्नुपर्ने हुन्छ।
उद्यमीलाई तालिम, लगानी अनि बजार प्रवर्धन गर्न नसक्नु नै अहिलेको मुख्य समस्या हो। नयाँ उद्यमी तयार गर्ने, भएकाहरूलाई टिकाइराख्ने अनि आवश्यक प्रविधिमा पहुँच पुर्याउने दायित्व भने सम्बन्धित निकायकै हो। घरेलु तथा साना उद्योग विकास समितिका सहकार्यकारी निर्देशक विनोद देव पन्त,
कार्यक्रमहरू पनि त्यति धेरै छैनन्। देशमा चाहिँ समृद्धिको अभियान चलाउनको लागि चाहिँ गाउँ गाउँमा पुगेर यसरी चाहिँ मान्छेहरूलाई उद्यमशीलताको ज्ञान र सिपमूलक तालिमहरू दिन जरुरी छ। त्यसको कारणले गर्दाखेरि हामी सबै ठाउँमा पुग्न नसकेको कारणले गर्दाखेरि उहाँहरूले जुन उठाउनु भएको छ त्यो कुरा यथार्थ पनि हो।
देशभित्रै सञ्चालित घरेलु तथा साना उद्योगीका समस्याबारे सम्बन्धित निकाय नै जानकार छ भने समस्याको समाधानमा पनि ध्यान दिनुपर्ने उत्तिकै खाँचो छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। कालीकोटको पलाता गाउँपालिकाले 9 स्कूललाई नमूना योग्य बनाउने तयारी थालेको छ। यसका लागि गाउँपालिकाले पहिलो पटक प्रारम्भिक तहको अंग्रेजी विषयको तालिम शुरू गरेको छ। आउँदो शैक्षिक सत्रदेखि कक्षा 1-10 विद्यालयमा अंग्रेजी माध्यममा पढाउने गाउँपालिकाको तयारी छ। नमूना गाउँपालिका बनाउन गाउँपालिकाले शिक्षा नियमावली पनि तयार गरेको छ। शिक्षकको तलब मिलान, विद्यालय व्यवस्थापन समिति गठन, प्रधानाध्यापक छनौट, शिक्षक सरुवा लगायतका कामको थालनी गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिनुभयो।
नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय काठमाडौँले नाप्ने तौलने यन्त्रमा ठगेको आरोपमा 2136 व्यापारीलाई कारवाही गरेको छ। यो आर्थिक वर्षको 8 महिनामा अनियमित रूपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरिएको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिनुभयो। कार्यालयले यो आर्थिक वर्षमा झण्डै 1,86,000 रूपियाँ राजस्व समेत संकलन गरेको छ।
वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि दाङको घोराई उपमहानगरपालिका र वातावरण मन्त्रालय बीच आज सम्झौता भएको छ। वायु प्रदूषणको मापन गर्ने क्षमतासहितको झण्डै 1.25 करोड़ रूपियाँ बराबरको वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने गरी सम्झौता भएको हो। वायु गुणस्तर मापन केन्द्र सिमेन्ट उद्योगको पूर्वी भाग रामपुर बजारको रामपुर प्रहरी चौकीको हाताभित्र राख्ने सहमति पनि भएको छ।
अर्घाखाँचीको सन्धि खर्कमा शिलान्यास भएको 21 महिनापछि विमानस्थल निर्माणको लागि रूख काट्न थालिएको छ। सन्धि खर्क नगरपालिका वडा नम्बर 10 धरमपानीको शिखर वार्नीमा निर्माण हुन लागेको विमानस्थल 2073 सालको असारमा शिलान्यास गरिएको थियो।
इलामका बासिन्दाले आफ्नो घर आफैले भत्काएर मेची राजमार्ग विस्तारमा सहयोग गरेका छन्। इलामको सूर्योदय नगरपालिका स्थित कन्याम र हरकटेमा पर्ने 8 घरधनी आफैले भत्काएर राजमार्ग विस्तारमा सहयोग गरेका संघर्ष समितिका संयोजक शिवकुमार राईले जानकारी दिनुभयो। यी 8 घरमध्ये हरकटेकी सीता गुरूङको एउटा मात्रै घर भएको र उहाँको त्यो घर भत्काएपछि उहाँको परिवार पूर्ण रूपमा विस्थापन हुने देखिएको छ। गुरूङको घरलाई भने नगरपालिकाको बैठकपछि थप सल्लाह गरेर के गर्ने भन्ने निर्णय गरेर मात्रै अघि बढ्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो।
जुम्लाको हिमा गाउँपालिका 2 कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ। गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा कोइरेली गाउँलाई हिंसामुक्त गाउँ घोषणा गरिएको हो।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले लहरका भरमा शेयरमा लगानी नगर्न लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ। उद्योग संगठन र मोरङ व्यापार संघले विराटनगरमा आज गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले अहिले सरकारले शेयर बजारमा कुनै हस्तक्षेप नगरे पनि शेयर बजार घटिरहेको बताउनुभयो। यसअघि अस्वाभाविक रूपमा बढ़ाइएको शेयर बजार अहिले शेयरको आपूर्ति बढ़ेका कारण घटेर वास्तविक ठाउँमा आएको र यो कुनै अनौठो विषय नभएको दावी उहाँले गर्नुभयो। शेयरको बजार घटबड़ भइरहनु सामान्य भएको पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who understands it's personal? We do. At Mirror Job, we understand your professional goals are yours and yours only. So you can be confident that searching and applying for your next career opportunity is 100% confidential and secure. To us, it's about you.
Register with MeroJob.com today.
Sasma banaune talimko lagi bharna khulyo.
PTVT-bata sammandan prapta Homely Nepal Trading Company pralima 3 sipmulak talim Junior Optical Dispenser ma simit kota bhayekole samayamai samparka garnu hola. Yogyata kamti ma 10 kakshya pass.
तालिम पश्चात उत्कृष्ट प्रशिक्षणार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू,
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने, विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ ताम्राकाट प्लाजा हनुमान ढोका काठमाडौँ।
फोन 0142423842
मोबाइल 98511838997 98510349292
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 वेबसाइट दृष्टि आई डट ओआरजी अन्य शाखाहरू विश्व ज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बैतडीमा हात्तीपाइले रोगीको खोजी अभियान सञ्चालन हुने भएको छ। पहिलो चरणमा भोलिदेखि हात्तीपाइले रोगीको खोजी गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो। चैत 14 गतेसम्म सञ्चालन हुने अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले घर घरमा गएर हाइड्रोसिल तथा हातखुट्टा सुन्निएको बिरामीको खोजी गर्ने भएका
दोलखाली समाज दक्षिण कोरियाले ब्लड क्यान्सर पीड़ित सैलुङ गाउँपालिकाका रामकाजी खड्का र ब्लड क्यान्सर पीड़ित भीमेश्वर नगरपालिकाका मदन केसीलाई आर्थिक सहयोग गरेको छ। दुवैजनालाई 51,500 रुपियाँका दरले रकम हस्तान्तरण गरिएको हो।
लमजुङको बेसी शहरमा खानेपानीको अभाव भएको छ। धारामा नियमित पानी नआउँदा त्यहाँका झण्डै 2,500 घरधुरी प्रभावित भएका छन्। खानेपानी नहुँदा निकै समस्या झेल्नु परेको आदर्श महिला तथा बाल विकास केन्द्रकी इन्चार्ज दुर्गा चुडालले गुनासो गर्नुभयो।
मेरो पनि भन्नु छ।
स्थानीय सरकार बनेसँगै स्थानीय उद्योगमा लगानी बढ्यो शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर मित्रबन्धु ढकाल हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ। स्थानीय तहका कर राजस्व सेवा शुल्क र दस्तुरले अन्तिममा जोगी बनाउँछ। सुविधा छैन, बजार व्यवस्थापनमा कुनै योगदान छैन, वार्षिक कर लगाउन चाहिँ मारामार छ।
मणिपाल अस्पतालका कर्मचारीले आन्दोलन गरेको खबर उज्यालो अनलाइनमा पढेर रविन्द्र कुँवर हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ। घरभित्रको समस्याहरू बाहिर देखाउनै पर्ने रहेछ। हाम्रो नेपालमा हरेक समस्याको समाधान आन्दोलन नै हो भन्ने मान्यता अझै हटेन। आफ्ना समस्याहरू सकिन्छ भने आपसमै मिलेर मिलाऊ। आन्दोलन नेपाल बन्द तोडफोड भने कसैले पनि नगरौं।
कर्णाली प्रदेशमा फेसबुकको प्रतिबन्ध लगाउने तयारी भइरहेको विषयमा उज्यालोको फेसबुक पेजमा हुकुम केसी लेख्नुहुन्छ। कर्णाली प्रदेशमा केही हुन्छ भन्ने आशा लाग्न थाल्यो, तर यो छिट्टै लागू होस्, बोली र भाषणमा मात्रै सीमित नरहोस्।
यसै विषयमा खड्का प्रकाश नाम राखेका साथी फेसबुकमा लेख्नुहुन्छ, यो त एकदमै स्वागत योग्य कुरा हो। इन्टरनेटमा बिताउने समय समाजको केही सेवामूलक कार्यहरूमा लगाउन सकिन्छ।
राजेन्द्र दाहाल ट्वीट गर्नुहुन्छ, चिनी उद्योगले पसलेलाई र पसलेले उपभोक्तालाई पैसा लिएर चिनी बेच्छन्, उधारो दिँदैनन्। तर चिनी उद्योगले किन वर्षौंसम्म उखुको मूल्य किसानलाई चुक्ता गर्दैनन्? चिनीका उपभोक्ताबाट असुल गरेको रकम तिनले त्यसरी बीचमै बचाउन कसरी पाउँछन्?
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। अब एउटा विदेशको खबर। पूर्वी युरोपका बासिन्दाहरू हल्का सुन्तला रंगको हिमपात भएपछि अचम्ममा परेका छन्। रूस, बुल्गेरिया, युक्रेन, रोमानिया र माल्दोभामा सुन्तला रंगको हिमपात भएका तस्विरहरू अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन्। मौसमविदहरूले भने सहारा मरूभूमि क्षेत्रबाट आएको आँधी र वर्षा मिसिएर सुन्तला रंगको हिमपात भएको भन्दै अचम्ममा नपर्न आग्रह गरेका छन्। यसअघि पनि हरेक 5 वर्षको अन्तरालमा सुन्तला रंगको हिमपात हुने गरेकोमा यसपटक भने हिउँमा बालुवाको मात्रा अधिक भएको बीबीसीले जनाएको छ। मानिसहरूले आफूले हिमपात हुँदा बालुवा मुखमा परेको अनुभव गरेको पनि बताएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सशस्त्र प्रहरीको एपीएफ क्लब बुटबलमा चलिरहेको तेस्रो मदन भण्डारी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ। आज भएको खेलमा झापा 11 4-2 हराउँदै एपीएफ क्वार्टर फाइनलमा प्रवेश गरेको हो। एपीएफका लागि नवीन लामाले ह्याट्रिक गरे भने रामकुमार कुमारले एक गोल थपे। यस्तै झापाका लागि कर्ण लिम्बू र समीर गिलवानले एक एक गोल गरे पनि टीमलाई जिताउन सकेनन्। भोलि नेपाल आर्मी र मदन भण्डारी स्पोर्ट्स एकाडेमी काठमाडौँ बीच खेल हुनेछ।
यस्तै बनेपा बोइज क्लबलाई 6-4 गोल अन्तरले हराउँदै गोर्खा बोइज क्लब रूपन्देही उदयपुरको कटारीमा चलिरहेको कटारी मेयर कपको सेमी फाइनलमा पुगेको छ। उदयपुरमा भएको खेलमा दुवै टोलीले 2-2 गोल गरेपछि आज खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा बनेपा बोइजलाई 6-4 हराएर गोर्खा बोइज क्लब रूपन्देही विजयी भएको हो।
बुधबार हुने भनिएको अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव रोकिएको स्थगित भएको छ। निर्वाचन समितिले आज सूचना टाँसेर चुनाव स्थगित भएको जानकारी दिएको हो। गएको बिहिबार ललितपुर उच्च अदालतले एन्फाको चुनाव तत्कालका लागि रोक्न निर्देशन दिएको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित गरिएको समितिले जनाएको छ। एन्फाको विवाद समाधान गर्न एएफसीका प्रतिनिधि पर्सि काठमाडौँ आउने भएका छन्।
नेपाली क्रिकेट टोलीका कप्तान र सबै पूर्व कप्तानहरूले नेपाल क्रिकेट संघ क्यानको विवाद तत्काल समाधान गर्न फेरि पनि आग्रह गरेका छन्। क्रिकेट खेलाड़ी संघ नेपाल सीप्यानको तेस्रो अधिवेशन समापनका अवसरमा आज भएको कार्यक्रममा उनीहरूले अहिलेको नेतृत्वले विवाद समाधान गर्न नसक्ने हो भने अरू व्यक्ति पनि क्रिकेट चलाउन सक्षम छन् भन्ने कुरा बुझ्नुपर्ने बताएका छन्। कार्यक्रममा कप्तान पारस खड्का, पूर्व कप्तानहरू विनोद दास, राजु खड्का, पवन अग्रवाल, लेखबहादुर छेत्री, मनिषराज पाण्डेले अहिलेको एक दिवसीय मान्यता जोगाइराख्न क्यानको विवाद समाधान हुनै पर्ने र विवाद समाधान नभएमा एक दिवसीय मान्यताको खासै अर्थ नहुने बताएका छन्। कप्तान पारस खड्काले अब पनि विवाद समाधान नगरेमा नेपाली क्रिकेट उठ्नै नसक्ने गरी थला पर्ने चेतावनी दिएका छन्।
आउँदो शनिबारदेखि धनगढ़ीमा शुरू हुने धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटका उत्कृष्ट खेलाड़ीले सुनको जुत्ता उपहार पाउने भएका छन्। नेपाली ब्रान्डको जुत्ता गोल्ड स्टारको उत्पादक किरण सुजले डीपीएललाई 16 लाख रूपियाँ बराबरको प्रायोजन गर्दै उत्कृष्ट खेलाड़ीलाई सुनको जुत्ता दिने घोषणा गरेको हो। सम्झौता अनुसार किरण सुजले 9 लाख रूपियाँ नगद तथा 7 लाख बराबरको अन्य सामग्री उपलब्ध गराउनेछ। काठमाडौँमा भएको पत्रकार सम्मेलनमा धनगढ़ी क्रिकेट एकाडेमी डीसीएका अध्यक्ष सुभाष शाहीले दिएको जानकारी अनुसार यसअघि म्यान अफ द म्याच सिरिजलाई मोटरसाइकल पुरस्कार दिने भनिएको थियो र यो पुरस्कार यथावत राखेर उत्कृष्ट खेलाड़ीलाई सुनको जुत्ता उपहार दिने भएको हो।
विश्वकप छनौट क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ। आज भएको खेलमा वेस्ट इन्डिजलाई 7 विकेटले हराउँदै अफगानिस्तानले छनौटको उपाधि जितेको हो। अफगानिस्तान र वेस्ट इन्डिज यसअघि नै विश्वकपमा छनौट भइसकेका थिए। समूह चरणमा नेपालको जस्तै एक खेल जितेर रनरेटका आधारमा सुपर सिक्समा पुगेको अफगानिस्तानले सुपर सिक्समा पनि शुरूका 2 खेल हारेको थियो। त्यसपछिका 3 खेल लगातार जितेर अफगानिस्तान विश्वकप छनौट अफगानिस्तान शीर्ष 2 पर्दै फाइनलमा पुगेको थियो। फाइनलमा आज वेस्ट इन्डिजलाई 7 विकेटले हराएर अफगानिस्तानले विश्वकप छनौटको उपाधि पनि जितेको हो।
र अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टीमका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले राजीनामा दिएका छन्। दक्षिण अफ्रिकासँगको टेस्टमा अस्ट्रेलियाका क्यामरोन वेनक्राफ्टले जानी जानी बल बिगारेको पाइएको थियो। त्यसपछि उनीहरूको कड़ा आलोचना भइरहेको छ। आफूहरूले बल बिगारेर खेलेको नियम तोडेकोमा गल्ती महसुस गर्दै राजीनामा गरेको स्मिथ र वार्नरले बताएका छन्। अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले पनि अस्ट्रेलियाली क्रिकेटको नियामक निकाय क्रिकेट अस्ट्रेलियालाई स्मिथलाई कप्तानबाट हटाउन आग्रह गरेका थिए। दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टका क्रममा कप्तान स्मिथ र विकेट किपर ब्याट्सम्यान क्यामरोन वेनक्राफ्टले बललाई रगटेर बिगारेका थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बल बिगारेका कप्तान स्मिथ र वेनक्राफ्टलाई जरिवाना पनि तिराएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
युरोपियन युनियनले नेपालको सार्वभौम सत्ताको अवमूल्यन गरेको प्रधानमन्त्री ओलीको भनाई, प्रतिवेदन सच्याउन युलाई फेरि पनि आग्रह।
भण्डारणमा ध्यान नपुर्याउँदा औषधिको गुणस्तर खस्किँदो, बिरामीलाई साइड इफेक्टको समेत खतरा।
खिम्ती 2 जलविद्युत आयोजनामा चिनिया कम्पनीले 9 अर्ब रूपियाँ लगानी गर्ने, 4 वर्षमा आयोजना सक्ने लक्ष्य।
पूर्वी युरोपका धेरै ठाउँमा हल्का सुन्तला रङको हिमपात, सहारा मरूभूमि क्षेत्रबाट आएको आँधीले सुन्तला रङको हिमपात भएको वैज्ञानिकको भनाइ।
र बुधबार शुरू हुने भनिएको एन्फाको चुनाव स्थगित, विवाद समाधान गर्न एएफसीका प्रतिनिधि पर्सि काठमाडौँ आउने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि विदा हुन्छौं। नमस्कार।